तपाईँले हामीलाई आफ्नो रेडियोमा सुन्न सक्नुहुन्छ सिडनीमा 97.7 FM, मेलबर्नमा 93.1 FM, ब्रिस्बेनमा बस्नुहुन्छ भने 93.3 FM, पर्थमा 96.9 FM, एडलेडमा 106.3 FM र डाविनमा तपाईँले हामीलाई आफ्नो रेडियोमा 100.9 FM सुन्न सक्नुहुनेछ। यसबारे सम्पूर्ण जानकारी हाम्रो वेबसाइटमा रहेको छ र श्रोताबिन अहिलेको लागि नेपालको चुनाव सम्बन्धी विषयबारे नै हाम्रो ध्यान केन्द्रित राखौँ। र केही बेर अगाडि त अस्ट्रेलियाबाट नेपाल गएर चुनाव लडेका सरोज खरेलसँगको कुराकानी सुन्नुभयो, तर नेपाल नगई यहीँ बसेर नेपालको राजनीतिक दलहरूको समर्थन गरिरहेका केही नेपालीहरूको विचार सुन्नतर्फ पनि लागू। र यसको लागि अहिले हाम्रो साथमा जनसम्पर्क समितिबाट, नेपाली काङ्ग्रेससँग आबद्ध जनसम्पर्क समितिबाट प्रेम सापकोटाजी हुनुहुन्छ सिडनीबाट, त्यसै गरी रमेश पाण्डेजी पनि हुनुहुन्छ हाम्रो साथमा सिडनीबाट नेपाली फोरम फर ह्युमन राइट्स एन्ड डेमोक्रेसीबाट, र त्यसै गरी विवेकशील साझा पार्टीका अस्ट्रेली समर्थक समूहबाट मेलबर्नबाट सन्तोष पाण्डेजी हाम्रो साथमा हुन्छ। सबभन्दा पहिला त तपाईँहरू तिनजनालाई एसपिएसको नेपाली कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद शरीरजी।
सबभन्दा पहिला त एकचोटि अब सन्तोषजीबाटै सुरु गरौँ है। विवेकशील साझा पार्टी अब नेपालको अब नयाँ अब वैकल्पिक शक्तिको रूपमा स्थापना हुन सक्ने भन्ने खालको भनाइहरू पनि आइरहेका छन्, विशेष गरी अब रविन्द्र मिश्राको उपस्थितिले पनि अब स्थितिलाई अलिकति बदलिएको हुन सक्ने भन्ने खालको भनाइहरू पनि आइरहेका छन् है। अघि नै अब सरोज खरेलसँगको हाम्रो कुराकानी सुन्नुभएको थियो भने चाहिँ विवेकशील साझा पार्टीले चाहिँ अब बाचा गर्न सक्ने तर अब डेलिभर गर्न चाहिँ नसक्ने अवस्था देखिएको छ भन्ने खालको प्रतिक्रिया दिनुभएको थियो। तपाईँको चाहिँ के छ, कस्तो कस्तो कसरी तपाईँले यो चुनावलाई चाहिँ कसरी लिइरहनु भएको छ?
धन्यवाद राजेशजी, यसरी रेडियो मार्फत सबैलाई कुरा राख्ने मौका दिनुभएकोमा, त्यसमा मलाई पनि समावेश गर्नुभएकोमा। खास गरी अब हामी अस्ट्रेलियामा बसेर पनि किन नेपाली राजनीतिमा चासो राख्ने भन्ने विषय हो। अब त्यसमा पनि विवेकशील साझालाई नै किन भन्ने कुरा गर्नुभयो तपाईँले। र अब हामीले अरू पार्टीहरूको जहिले अब विगतदेखि अहिलेसम्म सबैले हामीले तपाईँले सबैले जानेको देखेको कुरा, उहाँहरूले अहिलेसम्म राजनीतिक मुद्दाहरूलाई चाहिँ अहिलेसम्म यहाँसँग ल्याउनु भयो, तर अब विकासको मुद्दालाई अगाडि बढाउन उहाँबाट सम्भव छैन भन्ने देखेर नै विवेकशील साझा पार्टी अगाडि आएको हो। र त्यो चाहिँ प्रष्ट भइसकेको छ कि विकास र समृद्धिको नारालाई कुरालाई डेलिभर गर्ने कुरा उहाँबाट सम्भव छैन, उहाँसँग सामर्थ्य छैन भनेर नै आएको हो। अब त्यसमा पनि अब हामीले यहाँ बसेर अब आर्थिक नैतिक सामाजिक कसरी परिवारबाट अब हामीबाट साधन स्रोत कसरी हुन्छ त्यो सहयोग गर्ने हामी चाहिँ एउटा शुभेच्छकहरूको यहाँ समूह छ, त्यसमध्येबाट हामीले आफ्नो सहयोग चाहिँ यहाँबाट गरिरहेका छौँ।
अब नेपाली काङ्ग्रेसबारे पनि कुरा गरिहालौँ है प्रेमजी। सबभन्दा पहिला त अब जुन वाम गठबन्धन स्थापना भएको छ त्यसले चाहिँ अब काङ्ग्रेसमाथि ठुलो असर पार्न सक्ने भन्ने चिन्ता पनि उक्त पार्टीमा गरिएको छ होइन, तर तपाईँले चाहिँ कस्तो लागिरहेको छ, के कस्तो छ सम्भावना नेपाली काङ्ग्रेसको लागि, कतिको चुनौती हो यो चुनाव होइन, त्यसबारे तपाईँको विचार बताइदिनुहोस् न।
धन्यवाद सर्वप्रथम सम्पूर्ण बस्नुभएका सम्पूर्ण सरकारलाई जय नेपालको न्यानो अभिवादन टक्राउन चाहन्छु। र वास्तवमा तपाईँले एकदमै सहज किसिमको र एकदम एउटा गौण क्वेसन उठाउनु भयो। त्यसमा चाहिँ के छ भन्दा वाम गठबन्धनले नेपाली काङ्ग्रेसलाई कहिले पनि असर पार्दैन, किन भन्दाखेरि 2007 सालदेखिको इतिहास हेर्दै जाने हो भने जति बेला पनि जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि नेपाली काङ्ग्रेस जहिले पनि एक्लै जुधारु भएर अगाडि जुत्ने एउटा पार्टी हो। र देशमा चाहिँ सुशासन समृद्धि र जनताको शासन को लागि जहिले पनि लडेको पार्टी हुँदाखेरि यसले चाहिँ कुनै खालको यस्तो हामीहरूलाई चाहिँ असर पार्न सक्दैन। र यसमा चाहिँ किन भन्दा हो अनेक थरीका अड्कलहरू काटिएका छन् कि काङ्ग्रेसलाई एक्ल्याउने र एउटा परिस्थिति सिर्जना गर्ने भन्ने किसिमका जिज्ञासा जाग्नु स्वाभाविकै हो। त्यसमा चाहिँ हामी कति पनि डगमगाएका छैनौँ र नेपाली काङ्ग्रेस कहिले पनि डगमगाउँदैन।
अनि अब विवेकशील साझा पार्टीले नेपाली काङ्ग्रेसको भोट तान्न सक्ने भन्ने खालको भनाइहरू चाहिँ त्यसमा त सम्भावना बढी नै छ कि छैन जस्तो लाग्छ त्यसमा पनि?
त्यसमा केही मतहरू केही चाहिँ नै हो भनौँ न, नेपाली काङ्ग्रेसभित्रै रहेर पनि केही साथीहरू असन्तुष्ट जति पनि हुनुहुन्छ उहाँहरूले त्यो चाहिँ गर्न सक्नुहुन्छ। तर पनि लास्टमा गएर के हुन्छ भन्दाखेरि आफ्नो घर भत्काएर अर्काको घरलाई चाहिँ सिगार्न कोही पनि जाँदैन, पहिला चाहिँ आफ्नो घरलाई नै हेर्छ मान्छेहरू। त्यसमा त्यो भन्दै गर्दाखेरि कस्तो हुन्छ भन्दाखेरि कसैको घरमा गाउँमा आगो लागेछ भने पहिला आफ्नो गाउँको आगो निभाएर त्यसपछि अर्को गाउँको आगो निभाउन पुगिन्छ। त्यो पहिला के हुन्छ भन्दा लौ न त्यहाँ जाउँ भन्ने हुन्छ, तर चाहिँ अन्त्यमा गएर तपाईँको घरको व्यक्तिहरू घरमै बस्ने चाहिँ नि हुन्छ, तर केही केही हदसम्ममा हामीलाई असर पर्न सक्छ, तर त्यसमा पनि हामी त्यति चाहिँ भइसकेका छैनौँ, त्यस्तो चाहिँ डर चाहिँ छैन.
अब रमेशजी तपाईँको लागि चाहिँ अब वाम गठबन्धन बारे चाहिँ अब हुन्छ नि अहिले वाम गठबन्धनका नेताहरूले चाहिँ विशेष गरी यो चुनाव हाम्रै हो भन्ने खालको अलि एकदमै कन्फिडेन्स रूपमा कन्फिडेन्ट नै व्यक्त गरिरहेका छन् होइन कन्फिडेन्स के छ तपाईँ के चुनाव वाम गठबन्धनकै हो त यो? हजुर अनि के चुनाव के वाम गठबन्धनले जित्ने निश्चित नै छ त जति जस्तो नेताहरूले व्यक्त गरिरहेछन् भनाइहरू कस्तो छ तपाईँको विचार?
होइन, यो अब आज चुनाव हुँदैछ, जनताले आफ्नो मतको अधिकार प्रयोग गर्दैछन्. अब यतिखेर चाहिँ यो देशलाई कुन दिशामा लाने, आर्थिक समृद्धिको हिसाबले, पोलिटिकल स्टेबिलिटीको हिसाबले भन्ने कुरामा चाहिँ वाम गठबन्धनको अथवा भनौँ अहिलेको जुन गठबन्धनबाटै किसिमको चुनावी घोषणापत्र जुन आएको छ त्यसको आधारमा नै चुनेर जनताले मत हालेर यो गठबन्धनलाई नेक्स्ट सरकार बनाउने अभिमत आउँछ भन्ने विश्वास चाहिँ छ.
अब जब यो वाम गठबन्धन घोषणा भएको थियो त्यो बेलामा अब पाँचजना पूर्व प्रधानमन्त्री रहेको, अब जसमा बाबुराम भट्टराई पनि रहेका थिए, त्यसको केही दिनमै बाबुराम भट्टराई अब उक्त गठबन्धनबाट बाहिरिए होइन. अब अझ यो चुनावपछि यो गठबन्धन कतिको कायम रहला र अब यदि वाम गठबन्धनको सरकार स्थापना भयो भने त्यो सरकार टुट्ने कतिको सम्भावना छ छैन कस्तो लाग्छ तपाईँलाई?
होइन, यो चाहिँ तपाईँको भन्दा नेपालको प्रजातान्त्रिक आन्दोलनमा, यहाँको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेको दुईवटा शक्ति हो, एउटा वामपन्थी लेफ्टहरू र अर्को तपाईँको काङ्ग्रेस, नेपाली काङ्ग्रेसले. यो दुईवटा शक्ति चाहिँ अहिलेसम्मको परिवर्तनको सम्भावक यी दुईवटा शक्तिहरू हुन्. तपाईँले अघि भन्नुभयो बाबुरामजी हिँड्नु हो, यो दुईवटा शक्तिको अगाडि आउने त्यसपछि छोडेर जाने फेरि आउने छोडेर जाने यस्तो खालको भइरहेको छ. हेर्नुहोस् यो उहाँले अब नयाँ शक्ति के खोल्नुभयो होइन, अघि अहिले विवेकशील भन्ने आएको छ फेरि होइन, हो त्यस्तो खालको चाहिँ यो आउने जाने भइरहेको छ. तर कन्स्टान्टली अविचलित भनेको यी दुईटै शक्ति हो नि हेर्नुहोस् नेपालको राजनीतिमा. त्यस कारणले अब तपाईँले भन्नुभयो यो पाँचवटा चार पाँचवटा प्रधानमन्त्री भन्नु, त्यो त एउटा सौभाग्य पनि हो अहिलेको तपाईँको चाहिँ बा यो गठबन्धनमा त्यति धेरै चाहिँ तपाईँको एक्सपिरियन्स देश चलाएका एक्सपिरियन्स नेताहरू हुनु भनेको सौभाग्यको कुरो हो.
तर यसमै अब भनौँ न केले चाहिँ अब भन्दै आएका छन् त्यो पुराना त्यत्रो वर्षदेखि प्रधानमन्त्री भइसकेका मान्छेहरूले खोइ देशमा के विकास गर्न सकेनन्, हजारौँ लाखौँ मान्छेहरू देश बाहिर काम गर्न जान बाध्य भएका छन् भन्ने कुराहरू गर्दाखेरि भनौँ न फेरि त्यही नेताहरू पुनः पदमा फर्किँदाखेरि स्थिति बदलिएला भनेर त कसरी मान्छेहरूले विश्वास गर्न सक्ला त भनौँ न?
होइन, यस्तो के हो भनेदेखि तपाईँको अहिलेसम्म हामीले नेपालको इतिहासलाई हेर्ने हो भनेदेखि अहिलेसम्म राजनीतिक परिवर्तन मात्रै भएको छ भन्न. अब यो अहिलेको अन्तिम राजनीतिक परिवर्तन जुन तपाईँको चाहिँ नेपालमा गणतन्त्र ल्याएर त्यसमा सङ्घीय व्यवस्थामा गएर त्यही अनुसारको संविधान बनाएर त्यसलाई कार्यान्वयनको दिशामा बल्ल गएको छ यो. त्यस कारणले नेताहरूले केही नै गरेनन् भन्ने ठाउँ कुनै देखिँदैन, तर यद्यपि त्यहाँ केही कमजोरीहरू त भएको छन्. त्यस कारणले देशमा धेरै ठुलो परिवर्तन भएको छ, त्यस कारणले अहिलेको परिस्थितिमा यो संविधानलाई तपाईँको कार्यान्वयन गरेर देशलाई आर्थिक समृद्धिमा लिएर जाने जुन अभिभारा छ, जसले तपाईँले यो संविधान बनाउन योगदान गर्यो, जसले यो संविधान बनाउन ठुलो यत्रो सङ्घर्ष गरेर तपाईँको 2007 सालदेखिको संविधान सभाबाट संविधान बनाउने भन्ने जुन एजेन्डा थियो त्यो अहिले बल्ल आएर नेपाली जनताले यो पुरा गर्न पाएका छन् र यसलाई कार्यान्वयन गर्ने शक्ति पनि त्यही हो. तपाईँको अहिले आएका नयाँ शक्तिहरूले यसो हेर्ने मात्रै हुन्, एक्सपिरियन्स लिन मात्रै बाँकी छ.
यसमै अब सन्तोषजीसँग एकचोटि सोधिहाल्छु प्रश्न होइन, अघि अब उहाँले अब रमेशजीको भनाइ पनि सुनिहाल्नुभयो होइन, आउने जाने पार्टीहरू हो भन्ने खालको खासै केही अब इफेक्टिभ नहुने खाने खालको भनाइ आएको छ. तर यसपालि चाहिँ अब साझा पार्टीको लागि एक किसिमले भनौँ न केहीको भनाइ चाहिँ कस्तो रहेको छ भने अब त्यत्रो जनआन्दोलनको क्रममा अथवा हुन्छ नि त्यो सरकार राजतन्त्र विरोधमा त्यत्रो आन्दोलन गर्नेहरूमा अब यी पार्टीहरू थिएन, अहिले चाहिँ आएर सरकार बनाउन चाहिँ यिनीहरूले कसरी सक्छन् भन्ने खालको भनाइहरू चाहिँ त्यस्तो भनाइप्रति चाहिँ कस्तो लाग्छ तपाईँलाई?
होइन राजेशजी, तपाईँको अघि एउटा सोधेको क्वेसन हाम्रो प्रेमजी सोध्नु भएको थियो नि, जस्तो भोट काट्नेको भोट काट्ने विवेक शिरसाजाले चाहिँ काङ्ग्रेसको भोट काट्ने भन्ने एउटा क्वेसन, अनि फेरि रमेशजीले पनि अब नयाँ आएका छन् विवेक शिरसाजा यिनीहरू अनि बाहिर सिक्किम मात्रै एक्सपिरियन्स छैन भन्ने कुरा गर्नुभयो, त्यो कुरामा चाहिँ मेरो त्यो तपाईँको भोट काट्ने भन्ने एउटा क्वेसन नै गलत छ अनि उहाँले पनि त्यो एन्सर नै गलत छ। भोट काट्ने भन्ने जस्तो एकजना मतदाताले एकपटक रुखमा छाप हाल्यो भने जिन्दगीभरि उसले रुखमा छाप हाल्नपर्छ भन्ने छैन, पार्टीले आफ्नो एजेन्डा ल्याउनु पर्यो, विकासको कार्यक्रमहरू ल्याउनु पर्यो, जनतालाई त्यही पार्टीमा रहिरहने व्यवस्था गर्नु पर्यो कि पार्टीको एउटा तपाईँ भरिया कामदार जस्तो त होइन नि त, जिन्दगीभरि तपाईँले त्यही पार्टीमै गर्नुपर्छ भन्ने त होइन नि त, त्यसलाई त मान्छेले अब मतदाताले जनताले राहत मिल्ने खालको विकासको कामहरू त्यस्तो अब एकचोटि तपाईँले प्रजातन्त्र ल्याएको भनेर जिन्दगीभरि त्यसको बिहान खाएर त बस्नु त होइन नि त, तपाईँलाई त इनफ टाइम थियो नि त, अहिलेसम्म प्रजातन्त्र आगमन कति वर्ष भइसक्यो, गणतन्त्र आगमन कति वर्ष भइसक्यो, अहिलेसम्म एउटा काठमाडौँको धुलोमा बाटोमा खाल्दा पुग्न नसक्ने एउटा बाटो, एउटा सामान्य स्टेट अफ इमर्जेन्सीको कुराहरू पनि पुरा गर्न नसक्नेले तपाईँको रेल कुदाउँछु भन्ने उल्ल्याउँछु भन्ने त्यो बाहना मात्रै नारा मात्रै हामीले कहिलेसम्म सुन्ने, त्यो भएन। हामीले चाहिँ काम गरेर देखाउने कुरा कम गर्ने एउटा वर्क ओरिएन्टेड पार्टी मतदाता कार्यकर्ता सबै सदस्यहरू भयो भने मात्र देशको विकास सम्भव हुन्छ भनेर विवेकशील साझा पार्टी आएको। अब हामीले काम नगर्दै विवेकशील साझा पार्टीले काम इलेक्टेड भएर काम नगर्दै धेरै कुरा काट्ने अड्कलबाजी गर्ने चाहिँ अब त्यो गर्न त पाइयो तर त्यो खासै राम्रो हो जस्तो लाग्दैन मलाई। अब काम गरिसकेपछि ठाउँमा पुगेर इलेक्टेड भएर सांसद भएर आफ्नो जिम्मेवारी पुरा गरेन भने बल्ल तपाईँहरूले मतदाताहरूले अरू पार्टीहरूले औँला उठाउने कुरा हो, तर अब मैदानमा आउँदा नै अब कहाँ आउन पाउँदैन, यो मैदान हाम्रो मात्रै हो अरू कोही खेल्न पाउँदैन भनेको एउटा सिन्डिकेट हिसाबको त्यो बोली भाषा चाहिँ अलिकति कम गर्नुपर्छ। सबै राजनीतिमा आउन सो जो पनि पाउँछ राम्रो हिसाबले काम गर्न जनताले मन परायो भने त जसलाई पनि जित्न सक्यो नि त, काङ्ग्रेस र एमाले मात्रै देश चलाउनुपर्छ भन्ने त छैन नि त।
अनि प्रेमजी, अब कस्तो सिन्डिकेटको कुरा गर्दाखेरि अब स्थानीय तह चुनावमा एमालेसँग सहकार्य गरेको के माओवादीसँग सहकार्य गरेको नेपाली काङ्ग्रेस अहिले अब माओवादी विरुद्ध अब चुनावमा लागेको छ, वाम गठबन्धन विरुद्ध होइन, अब कस्तो अब यो सिन्डिकेटको कुरा गर्दाखेरि यो सहमति कहिले एउटासँग गर्ने अर्कोसँग गर्ने त्यसले गर्दा पनि काङ्ग्रेसमाथि असर पारेको छ जस्तो तपाईँलाई लाग्छ कि छैन त?
किन भन्दाखेरि उहाँले चाहिँ नि जुन किसिमका वातावरणहरू ल्याउनुहुन्छ, जुन किसिमको डिसिजन गर्ने पावर छ, क्यापासिटी छ, त्यो किसिमको क्यापासिटी देशमा युज नगरेर आफ्नो व्यक्ति र आफ्नो स्वार्थ र आफ्नो स्वार्थ त कहाँबाट पुरा हुन्छ भन्नेतिर मात्रै लाग्ने एउटा माओवादी पार्टी हो। र माओवादीलाई मैले किन भन्छु भन्दाखेरि माओवादी नै रहेन, अब ऊ चाहिँ एउटा के भइदियो भन्दाखेरि कति बेला चाहिँ नि कुन डुङ्गामा खुट्टो राख्ने भन्ने उसको कुनै छैन। तपाईँको आजको गठबन्धन अब एमालेसँग उसको गठबन्धन छ, एमालेसँग गठबन्धन भएको पनि यो हेर्दै गर्नुहोस् अबको 90 दिनभित्रमा उसको गठबन्धन रहँदैन। किन रहँदैन भन्दाखेरि उहाँ चाहिँ बढी महत्त्वकाङ्क्षी हुनुहुन्छ, उहाँ एउटा धृतराष्ट्र जस्तो व्यक्तित्व हो, एउटा धृतराष्ट्रले आफ्नो छोराको लागि महत्त्वकाङ्क्षी गर्दाखेरि सारा तपाईँको यो पुरै चाहिँ महाभारत बनाएको थियो भने देशलाई पनि त्यही किसिमको परिस्थितिमा ढाल्नलाई वाम गठबन्धनमा त्यस्तो खालको परिस्थिति देखिन्छ, त्यसलाई तोड्नलाई नेपाली काङ्ग्रेस बाहेक अहिले चाहिँ कुनै पनि शक्ति छैन। त्यसमा त्यो तोड्नलाई नेपाली काङ्ग्रेस चाहे चाहिँ आफ्नो चाहिँ कुन जिलो ध्यान दिएर लड्छ र त्यसमा चाहिँ त्यो शक्तिलाई चाहिँ के गर्छ भन्दा देशलाई चाहिँ कुनै पनि अहिले चाहिँ अब के भयो भन्दा विधानकै कुरा गर्ने हो भने पनि विधानको कुरा पनि नेपाली काङ्ग्रेसकै नेतृत्वमा आयो, विधानको कार्यान्वयनका कुराहरू पनि अहिले नेपाली काङ्ग्रेसकै नेतृत्वमा भएका छन् भने अब आर्थिक समृद्धिको सुरुवात पनि नेपाली काङ्ग्रेसबाटै हुन्छ। र त्यो कुरोमा चाहिँ हामीले के भन्छौँ, मैले के भन्छु भन्दाखेरि माओवादी यो कहिले कोसित गठबन्धन गर्ने, कहिले कोसित गठबन्धन गर्नुभन्दा पनि देशलाई समृद्ध कसरी बनाउने भन्नेतिर नेपाली नेताहरूको सोच जानुपर्छ र वामपन्थी नेताहरूको पनि त्यो सोच जानुपर्छ र जनताहरूमा झुटो आश्वासनहरू दिने काम गर्नु भएन र देशलाई चाहिँ आर्थिक समृद्धिमा कसरी लाने र युवाहरू जसरी पलायन भएका छन् त्यो युवाहरूलाई चाहिँ युवा शक्तिलाई नेपालमा नि खपत कसरी गर्ने भन्ने एउटा आर्थिक क्रान्ति ल्याउनको लागि त्यो सक्षम पार्टी भनेको नेपाली काङ्ग्रेस नै हो र त्यसले गरेर पनि छाड्छ र अब आउने नेतृत्वमा नेपाली काङ्ग्रेसभित्र मैले आफूले पनि एउटा प्रस्तावहरू के राखिरहेको छु भने शीर्ष नेताहरूसँग तपाईँहरूले चाहिँ अब शीर्ष नेता हुनुभयो, तपाईँहरूले सम्मान पाइसक्नु भएको छ, अब युवा नेताको पालो आएको छ, अब युवाहरूलाई देश चलाउन दिनुहोस्, युवाहरूलाई चाहिँ अघि बढाइदिनुहोस्, उहाँका सोच र विचारहरूलाई अघि ल्याउनुहोस्, आर्थिक समृद्धिलाई कसरी बनाउन सकिन्छ त्यसमा सोच्नु, देश विदेश चाहिँ तपाईँहरू घुम्नु भएको छ भनेपछि काठमाडौँको, उहाँ अघि भर्खर चाहिँ विवेकशील पार्टीबाट साथीले कुरो उठाउनु भयो हो, काठमाडौँको धुलो धुवाको विषयमा पनि मैले त्यहाँ कुरो उठाएको छु, नेपाली काङ्ग्रेसको विषयमा त्यहाँ चाहिँ कुरो गरेको छु, मलाई चाहिँ क्वेसन सोध्ने गर्थ्यो टेलिभिजनमा, तपाईँको विदेशमा त राता रात बाटाहरू पिच हुन्छन् अरे, हाम्रो देशमा यस्तो हुन्छ, ठेक्कापट्टाका कामहरू चाहिँ निमित्तान्न पार्नु सरकारका चाहिँ विभागहरू
छ यसमै हजुर। अब एक्चुली यही प्रश्न म रमेश पाण्डेजीलाई पनि राख्न चाहन्छु है, अन्तिम प्रश्न तपाईँको लागि के अब युवाहरूलाई चाहिँ अब यो वाम गठबन्धनमा चाहिँ युवाहरूको लागि कतिको उपस्थिति अहिले छ अथवा भविष्यमा बढाउनु पर्छ भन्ने तपाईँलाई लागेको छ कि छैन?
होइन, डेफिनेटली तपाईँको युवाहरू भनेकै देशको देश बनाउने मेन सहयोगी हातहरू भनेकै युवाहरू हुन्, अहिलेको परिस्थितिमा अब विदेशमा प्रवासमा धेरै युवाहरू आफ्नो जुन ऊर्जाशील जुन समय छ जुन प्रदेशमा चाहिँ बिताउन हामी धेरै बाध्य भएको छौँ, त्यो त्यो एउटा रहले अथवा करले जे भए पनि त्यो अलिकको परिस्थिति यस्तो रहेको छ। अब बन्ने सरकार चाहे जुनसुकै होस्, चाहे वाम गठबन्धनको होस् चाहे अरू गठबन्धनको होस्, होइन, जुनसुकै सरकार भए पनि तपाईँको त्यो सरकारले नेपालको आर्थिक समृद्धि नगरी कुनै आर्थिक समृद्धिको तपाईँको दिशामा नगरी तपाईँको सुखै छैन, त्यसकारणले त्यो दिशामा जानको लागि जुन हामी प्रवासमा रहेका छौँ धेरै अब हामी युवाहरू छौँ र त्यसको साथसाथ हामी प्रवासमा हामी त्यत्तिकै भएका छैन, हामी हामीले यहाँ एउटा किसिमको ज्ञान सिप र काम गर्ने तौर तरिकाहरू सब यस्तै किसिमका हामीले ज्ञान हासिल गरेका छौँ, यो ज्ञान गरेको हासिल गरेको ज्ञान चाहिँ हामीले नेपालको एकदम तपाईँको आर्थिक विकासको लागि नेपालको अरू प्रोसेसहरू तपाईँको अरू कुरामा हामीले चाहिँ योगदान पुर्याउनको लागि हामी सहयोगी एउटा भूमिका खेल्न सक्छौँ, त्यस कारणले यो सरकारले त्यस्तो खालको नीति ल्यायो भनेदेखि अवश्य पनि हेर्नुहोस् अब यो एउटा नेपाल बनाउनको लागि नेपालमा आर्थिक विकास गर्नको लागि यो एउटा सहायक शक्ति नै हुन्छ। यो
हजुर यसमै अब अन्तिम प्रश्नतर्फ लागिहाल्नु है, एकचोटि अब समय कम रहेकोले सन्तोषजी तपाईँसँग अन्तिम प्रश्न है, के अब फ्युचर अब यो विवेकशील साझा पार्टीले त अहिले त अब चुनाव जितेर अनि आउँदा समयहरूमा अब राष्ट्रिय दल हुने लक्ष्य राखेको छैन, त्यो बेलासम्म कस्तो रहला त, कतिको टिक्न सक्ला साझा पार्टी, एकदमै छिटो एक मिनटमा भन्नुपर्दाखेरि?
होइन, अहिलेको यो चुनाव अगाडिको उत्साह र अहिलेको मतदाताहरूले विवेकशील साझा पार्टीप्रति देखाएको यो आशले नै अब हामीले त्यही अनुसार नै भविष्य फ्युचरको कस्तो हुन्छ भने देख्ने हो। अब चुनावको नतिजा पनि धेरै दिन नलाग्ला, दुई चार दिनमा थाहा भइहाल्छ। अब हामीले यो पार्टी राष्ट्रिय पार्टी भएर सङ्गठन विस्तार देशैभरि गरेर अर्को पटक देशको नेतृत्व गर्ने भन्ने हाम्रो अब पार्टीकै प्लान छ, त्यो चाहिँ अब अहिले हेर्दा चाहिँ 100% नै अब सक्सेस हुन्छ जस्तो छ, किनभने सबैले आफ्नो विवेक पुऱ्याएर अब साझा पार्टी विवेकशीलले चाहिँ राम्रोसँग काम गर्छ भन्ने आशा देखाउनु भएको छ। यसमा आबद्ध सबै मान्छेहरू एउटा इमान भएको, राम्रो पृष्ठभूमि भएको र गर्न सक्ने आँट भएको मान्छेहरू हुनुहुन्छ, अब यसमा सबैले साथ दिनुहुनेछ भन्ने चाहिँ आशा छ हामीलाई।
हजुर, त्यसमै अब यो कुराकानी अन्त्य गरौँ जस। आज हामीलाई समय दिनुभएकोमा विवेकशील साझा पार्टीका अस्ट्रेलियाली समर्थक मेलबर्नबाट सन्तोष पाण्डेजी, त्यसै गरी नेपाली फोरम फर ह्युमन राइट्स एन्ड डेमोक्रेसीबाट रमेश पाण्डेजी र जनसम्पर्क समितिबाट प्रेम सापकोटाजी, तपाईँहरूको समयको लागि धन्यवाद।
हजुर,
र श्रोताबिन्दु उहाँसँगको यो कुराकानी केही बेरमा हाम्रो वेबसाइटमा राख्नेछौँ, ठेगाना sbs.com.au/nepali।